ಮಾತೃದೇವ ಭವ ಪಿತೃದೇವ ಭವ ಯೋ ಸಂಸ್ಕೃತಿರ ಪರಂಪರಾ ಬನಾವು ಇನ್ಕು ಜೀವನ ಹಮೀ ಹಸಿ ಖುಷಿ ಭರಾ ಭರಾ.
ನಮಸ್ಕಾರ, ಜ್ಯೇಷ್ಠ ನಾಗರಿಕ ಕಾರ್ಯಕ್ರಮಮಾ ಹಾರ್ದಿಕ ಸ್ವಾಗತ ಛ. तपाईले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ. यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ. कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न सङ्घ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौँ. यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसङ्ग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्. आज हामी कुराकानी लिएर आएका छौँ, कार्यक्रम सुन्दै गर्नुहोला.
आउनुहोस् कार्यक्रम सुरु गरौँ.
ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 र नियमावली 2065 भएको व्यवस्थाको बारेमा जानकारी र ज्येष्ठ नागरिक स्वयंको अनुभव सुनाउँदै आएको यस कार्यक्रममा हामी यस सम्बन्धी विभिन्न सङ्घ संस्था खोलेर संस्था सञ्चालन गर्दै आउनुभएका संस्था प्रमुखसँग पनि कुराकानी गर्दै आएका छौँ. यसै सन्दर्भमा आज हामी 85 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक जगत प्रसाद अरियालसँग गरिएको कुराकानी सुनाउँछौँ. उहाँ विराटनगर महानगरपालिका वडा नम्बर 8 बलुवाई वृद्धाश्रम चोकमा रहेको विराटेश्वर वृद्धाश्रम सेवा समितिका संस्थापक अध्यक्ष हुनुहुन्छ. शिक्षा क्षेत्रमा करिब 42 वर्ष सेवा गरेर सामाजिक क्षेत्रमा प्रवेश गर्नुभएका उहाँको परिवार 2016 सालदेखि मोरङ जिल्लामा बसोबास गर्दै आइरहेको छ. उहाँको जन्म सप्तरी जिल्लाको बैरवा बरमजियामा भएको हो. अब हामी सुनाउँदैछौँ त्यस सेवा समितिले ज्येष्ठ नागरिकहरूलाई दिएको सेवा सुविधा लगायत आश्रमको भौतिक अवस्था र त्यहाँ बस्नुभएका ज्येष्ठ नागरिकको अवस्था समेतलाई केन्द्रमा राखेर सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी.
शिक्षामा 42 वर्ष काम गरे, रिटायर हुनुभन्दा पहिले एउटा, अब रिटायर भएपछि यतिकै के गर्नु, एउटा समाज सेवा गरौँ भनेर धेरै बुढाबुढीलाई चाहिँ वृद्धावस्थामा बिजोग भएको कष्ट भोगिरहेका आफन्तहरूको अभावमा सन्तान नहुनेहरूलाई खास गरिकन अर्का घरमा काम गर्ने बुढो भएपछि तिनीहरूलाई चाहिँ मालिकहरूले रेखदेख नगर्ने यस्तो अवस्थाका वृद्धहरूलाई मैले धेरै भेटेको हुनाले त्यसैलाई एउटा मध्य नजर गरेर भगवान श्री कृष्ण विष्णुको नाम राखेर लोगो पनि विराट स्वरूप भगवानको र विराटनगर सहर पनि भयो. एउटा यसलाई चाहिँ मैले साउथ इस्ट एसियामा एउटा नमुना वृद्धाश्रमको रूपमा स्थापित गर्ने, जहाँ 5 बिघासम्मको जग्गा किनेर 1000 बुढाबुढीलाई मोरङ, झापा, सुनसरी, धनकुटा, सप्तरी 5 जिल्लालाई क्याचमेन्ट बनाए कार्यक्रम गर्न सजिलो हुन्छ भनेर, योजनाहरू बनाउँदाखेरि पनि सजिलो हुन्छ भनेर बनाए, सुरु गराए. 60 सालमा दर्ता गरे, 62 वर्षमा रिटायर भयो. अनि धेरै मान्छेले भने अब यो 5-5 रुपियाँ उठाएर कहिले हुने हो, बुढाबुढी पाल्दैनन्, अब यसलाई चाहिँ वृद्धाश्रम पनि खोल्नु भनेर धेरै सदस्यहरूले पनि विचार गरे. भाडामा लियौँ, एकजनाको पुरानो घर थियो, 25-30 जना अट्ने घर, त्यो कम्पाउन्ड 4 कठा थियो. अनि पैसा पनि उठाउन थालेँ, अनि जग्गा पनि, जग्गाको लागि पनि 5-5 रुपियाँ उठाएँ. त 8 वर्षमा मैले 4,92,903 जना मान्छेसँग 5 रुपियाँ मात्रै लिएँ. मैले एकजनासँग 5 रुपियाँ भन्दा धेरै लिन, चाहे अब प्रधानमन्त्री होस्, चाहे राष्ट्रपति होस्, चाहे भिख माग्ने होस्, चाहे जुनसुकै वर्गको मान्छेसँग पनि 5 रुपियाँ लिने योजना बनाए. त 8 वर्षमा 63 लाख भयो. त ब्याङ्कमा राख्थेँ, त्यसको ब्याज पनि हुन्थ्यो. अनि 63 लाखमा 12 कठा जग्गा किनेका छौँ अहिले. पछि फेरि एक कठा जति किने मुखको जग्गा सडककै मुखको जग्गा थियो अहिले 13 कठा जग्गा छ 110 बेडको हजुरलाई यो वृद्धाश्रम
हजुर हाल कति ज्येष्ठ नागरिक हुनुहुन्छ त्यस वृद्धाश्रममा
अहिले 71 जना जति हुनुहुन्छ 29 जना आमाहरू हुनुहुन्छ अरू चाहिँ बुवाहरू हुन्छ 9 जना काम गर्ने छन् जसमा स्विपर छ अहिले हामीले अस्पताल पनि एउटा सानो क्लिनिक खोलेका छौँ
आश्रमले नै
आश्रमले जनसहयोगबाट सरकारको सहयोग होइन जनसहयोगबाट करिब 125 करोडको भवन बनिसक्यो यो अब नेताहरूसँग कुरा गर्दैछु प्रशासनसँग यो जेठ 15 गते भयो भने 15 गते होइन त्यो बेला भिड भयो भने अरू बेला 16 या 14 13 चाहिँ उद्घाटन गर्ने भन्ने तयारीमा छौँ हामी
अहिले जति तपाईँले त्यो बेलामा सहयोगको लागि वृद्धाश्रम सञ्चालनको लागि एकजनाबाट 5 रुपियाँको हिसाबले उठाउनु भयो अहिले त्यही पैसाको ब्याजबाट चलिरहेको छ कि थप के छ आश्रमको आय स्रोत थप के छ
होइन त्यसो यसको चाहिँ अब त्यसले खण्ड खण्ड गरेर प्रोग्राम बनाए अब यसलाई जग्गा त किनियो नि त तर मान्छेले भने जग्गा किन्नुहुन्छ घर बनाउँछ खानुहुन्छ कसरी भनेर भने मान्छेले त उनीहरूलाई मैले अब त्यो चाहिँ दिनमा 1 रुपियाँ प्रोग्राम ल्याएँ दिनमा 1 रुपियाँ 1,000 मान्छेले दिनमा 1 रुपियाँ दियो भने 1,000 हुन्छ तत्काललाई चाहिँ अब 150 जनाले जाउलोसम्म भनौँ न खिचडीसम्म त्यो दाँत नहुने बुढाबुढीलाई जाउलोसम्मको योजना बनायो त्यो अरू दुध भात तिर गइन म पहिलो बेसमा चाहिँ ज्यान बचाउने मैले प्रोजेक्टै त्यस्तै बनाएको छु यहाँले सुन्नुभयो भने अझै देख्नुभयो भने अनि त्यसरी अहिले मलाई चामललाई दिनमा 1 रुपियाँ दिने
143 जनाले
1,443 जनाले दिनमा 1 रुपियाँ दिन्छन् अनि वर्षको 365
दिनमा 1 रुपियाँ दिनुहुन्छ
हजुर महिनाको 30
हजुर उहाँहरू नियमित हुनुहुन्छ कि अन्य थप
गर्नुहुन्छ अनि फेरि त्यसलाई मैले अर्को चाहिँ अब यसो विचार गरेँ अब म हुन्जेल त म घर घर जाउँला छ मान्छेले मलाई देलान 365 सालको होइन तर म खुस के भने त अरू अध्यक्षहरूले नजालन माग्नलाई हो कि
भौतिक रूपमा पुर्याउन आउनुहुन्छ पैसा कि ब्याङ्क मार्फत जम्मा गर्दै
आउन सक्दैन घरमै जान्छु साइकलमै जान्छु त्यसरी उठाइरहेको छु त्यसलाई फेरि अर्को चाहिँ वैकल्पिक गरेको छु म्याम जस्तो दिनमा 1 रुपियाँ हुनलाई लमसम कति रुपियाँ ब्याङ्कमा जम्मा गर्दा 365 रुपियाँ हुन्छ भनेर मैले योजना बनाएँ क्या एक पछि अर्को क्रमशः योजना थप्दै गएँ दिनमा 1 रुपियाँ पाउनको लागि ब्याङ्कमा कृषि विकास ब्याङ्कको हाम्रो खाता छ अनि फेरि त मैले सरकारी ब्याङ्कमै खाता खोलेँ अरू ब्याङ्कहरूमा गइनँ म अनि त्यहाँ चाहिँ मैले म्यानेजर साहबसँग यसो बसेर छलफल गर्दाखेरि 6,101 रुपियाँ कसैले लमसम दिन्छ भने त्यसको ब्याज चाहिँ 365 हुँदो रहेछ त्यो योजना बनाएँ क्या क्रमशः अन्त अहिले मलाई चाहिँ त्यो 6,101 दिने मान्छेहरू कति छन् भने 700 छन् मेरो 700 मलाई दिँदैछन् अहिले तर त्यो भित्तामा नाम लेखिएको छ मार्बलमा तिनीहरूको नाम कुँदेर त्यहाँदेखि फलानु यति फलानु 1 नम्बर 2 नम्बर त 1,000 मान्छेले 6,101 दियो भने त 60 लाख भयो नि त भयो नि त 1,000 ले 60 लाख दियो भने त 5,000 पनि अब त्यो बेलामा त 8% थियो
स्थानीय सरकारसँगको समन्वय चाहिँ कस्तो छ
मैले वास्तवमा भन्ने भने मैले एउटा नयाँ प्रोजेक्ट नेपालको कन्टेस्टमा मैले चाहिँ के भनेको भने नेपाल गरिब देशमा पर्दैन क्या नेपाललाई अरू मुलुकहरूलाई विश्वको अरू मुलुकहरूलाई पनि देखाउने गरी मैले यो प्रोग्राम ल्याएको नेपाल इज नोट अ पुअर कन्ट्री बट इट्स द रिचेस्ट कन्ट्री अफ द वर्ल्ड आई क्यान प्रुभ थ्रु दिस प्रोग्राम मेरो प्रोजेक्टै त्यस्तै थियो त्यो हिसाबले म चलाउँदैछु यो जनमुखी प्रोग्राम वृहत जनसहयोगबाट सञ्चालित संस्था हो सरकारमुखी होइन यो सरकारमुखी सरकारलाई आधार बनाएको छुइनँ मैले त्यही पनि सरकारले कहिले काहीँ भन्नुहुन्छ तपाईँले मन्त्रीजीहरूले अरूले तपाईँ चाहिँ पैसा हामी माग्नुहोस् हामी दिन्छौँ भनेर भन्नुहुन्छ मैले म भन्छु धेरै पैसा दिनुभयो भने दुरुपयोग पनि हुनसक्छ दुरुपयोग त्यस कारण म यहाँहरूसँग पैसा माग्दिनँ अहिले मैले ग्यासलाई हामीले चाहिँ वर्षको 3.5 लाख 4 लाख माग लाग्छ, अहिले मैले नगरपालिकासँग चाहिँ लिन्छु भन्नु, सरकारले धेरै दिनु पनि पर्दैन मलाई देश जस्तो लाग्छ नि। अलि मितव्यय किसिमबाट अलि अनेस्टली काम गर्ने हो भने यस्तो संस्थाहरू त जनता नै धेरै काफी भइहाल्छ।
यो सर आश्रममा आउने प्रक्रिया चाहिँ कस्तो छ? अब जस्तै अहिले 71 जना आमा बुवाहरू हुनुहुँदो रहेछ,
बुहार बुहारी आउन थाले, बोर्डर नेपालको बोर्डर जो पनि छ होइन, त्यहाँ पनि त्यो माग्नेहरू पनि धेरै विभिन्न बाहनाबाजीमा यो आउलानभित्र पसलान, अब हाम्रो चाहिँ त्यहाँ संस्थालाई बिगार्लान् भनेर मैले नागरिकता नभएको मान्छेलाई म राख्दिनँ, किनभने आफ्नो देशको मान्छेको लागि पो खोलेको हो यो।
भनेपछि छिमेकी मुलुकबाट पनि आउन सक्ने उहाँहरू पनि आउन चाहने हुनुहुँदो रहेछ?
आउँछन्।
अहिलेसम्ममा तपाईँले जति पनि आश्रय दिनु भएको छ यो विराटेश्वर वृद्ध आश्रम सेवा समितिले, कस्तो अवस्थामा हुनुभएको आमा बुवाहरूलाई आश्रय दिइरहनु भएको छ?
मैले त्यसले क्राइटेरिया गरेँ, जस्तो यो छोरा छोरी हुने भए त म राख्दिनँ खास गरिकन, यो अलिकति समाजलाई चाहिँ एउटा भान्ने खालको संस्थाको रूपमा यो नजाओस् हो कि, मान्छेले बाउ आमालाई छोरा छोरी हुँदा हुँदै पनि राख्दा चाहिँ यो समाजमा संस्थाप्रति चाहिँ दुर्भावना निगेटिभ ऊ चाहिँ नहोस् भनेर नि मैले पहिले नै सतर्क भए, छोरा छोरी भएकोलाई नराख्ने, काम गर्ने, बुढो भएपछि मालिकले छोडिदिने अथवा सन्तान नहुने, सन्तानै नभएका मान्छेहरूलाई प्रायः म राख्छु। र अर्को वैकल्पिक के छ, यो वास्तवमा वृद्धाश्रमको आवश्यकता त पहिले पनि थियो नि त हजुर, जस्तो बनारस जान्थे, वृन्दावन जान्थे हो कैन, हरिद्वारमा बस्थे बुढाबुढीहरू सम्भ्रान्त परिवारका, अब हाम्रो त परिवारमा जसो महिलाहरू बिहे गर्थे, विधवा हुन्थे, अनि त्यो विधवा भएपछि माइतीमा जान्थे, माइतीमा बाबुआमाले राख्थे, घरले घरपट्टिले राख्दैनथे, जमान बुहारीलाई घरमा राख्दिनँ भनेर झन् उतातिर आमा बाउपट्टि लगाइदिन्थे, त्यो आमा मरे भए त्यो चेलीबेटीको चाहिँ बिजोग हुँदो रहेछ हजुर, त्यो पार्टलाई पनि मैले अध्ययन गरेँ, अनुभव गरेर चाहिँ मैले त्यो म त्यस्तो वर्गलाई पनि राख्ने जसको पति छैन, जसको सन्तानै छैन हो कैन, त्यसलाई पनि मैले फोकस गरेँ।
आश्रमले चाहिँ के सेवा सुविधा दिइरहेको छ नि?
अब हामीले त सामान्यतया अब यो दाल भात सब्जी जो हामीहरू म पनि खान्छु घरमा त्यो पनि छ, अब सबै दुध दही छ, पब्लिकले मासले पनि खुवाउँछ, जन्मदिनमा एनिभर्सरीमा अब राष्ट्रिय चाडपर्वहरूमा सङ्घ संस्थाले डोनेट गर्छ, चामल दाल दिन्छ, सब्जीहरू दिन्छ, लुगाफाटोहरू यिनी जुत्ता चप्पल ओढ्नेहरू त्यो प्रशस्त दिन्छ हजुर। त्यो विराटनगरमा 200-400 मान्छे राख्दाखेरि पनि त्यो अभाव होला जस्तो मलाई लाग्दैन। अब म त शिक्षामा लामो समयसम्म काम गरेँ, मलाई यसको बारेमा त्यति अनुभव थिएन, तर विराटनगर त परोपकारिक समाजको समाज रहेछ क्या विराटनगरवासी,
त्यो
परोपकार यहाँ त धेरै मान्छेहरू परोपकारी रहेछन्, त्यसले गर्दाखेरि पनि यो हामीलाई सहज भएर, म पनि बुढो भइसकेँ, अब म पनि त्यति खट्न सक्दिनँ, 2 करोडको भवन बनिसक्यो यो हाम्रो अस्पताल, ज्येष्ठ नागरिक मैत्री क्लिनिक छ यो अहिले, विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिक भनेर अहिले क्लिनिक मात्रै दिँदो रहेछ, पछि चाहिँ यसलाई पोली क्लिनिक अनि अस्पताल फर्मा दिँदो रहेछ, त्यसरी जनताहरूले पनि खुब मदत गर्दा रहेछन् यो क्षेत्रमा।
मनोरञ्जन
छ, मनोरञ्जन पनि छ, लुडो छ खेल्छन्, बुढा यो क्यारम बोर्ड राखिदिएछन्, पत्र पत्रिका पढ्न सक्नेहरू पढ्छन्, अरू पनि भजन कीर्तनहरू हुन्छ, वृक्षारोपण हाम्रो 300-400 जति त हजुरलाई नेटमा देखाइदिएकोदेखि हजुर आउँ आउँ जस्तो लाग्छ हजुरलाई, 3 मन्दिर छ, एउटा शिव मन्दिर, एउटा राधा कृष्ण मन्दिर, एउटा चाहिँ राम सीता हनुमानको मन्दिर, यसरी हामीले बुद्ध गौतम बुद्धको स्मारक राखिदिएछौँ, अब अहिले सीताको पनि वैदेहीको पनि एउटा स्मारक राख्दैछौँ, भृगुटीको राष्ट्रिय विभूतिहरूको पनि त्यो फुलबारीमा चाहिँ राख्दैछौँ, बिस्तारै पैसा भए अनुसार यसलाई डेकोरेट गर्दैछौँ, र एउटा यहाँ एउटा अर्को कुरा म थप्न चाहन्छु। विराटनगर यत्रो ठुलो सहर, औद्योगिक क्षेत्र हो, परोपकारी मानिसहरू बसोबास गर्ने ठाउँ भएको हुनाले मैले अनुभव गरे अनुसार चाहिँ यहाँ एउटा पार्क, ब्युटिफुल पार्कको कमी देखेँ। विराटेश्वर वृद्धाश्रमले 3 पुस्ते नेसनल लिबर्टी पार्क बनाउँदैछ। 1 बिघा जग्गालाई 1 करोडमा 5 लाखको दरले भएको छ। बहिना हामीले 10 लाख दिइसक्यौँ। फेरि त्यहाँ सबभन्दा राम्रो के छ भने नदी छ नि हजुर, नदी छेउमा पार्क धेरै राम्रो सुहाउँदो रहेछ। त्यो पनि स्किम गर्दैछ। तर अहिले चाहिँ मैले जुन पहिले 5 रुपियाँ मात्रै लिँदाखेरि नि त मान्छेले 10 रुपियाँ दिन्छु, 20 रुपियाँ दिन्छु, 100 रुपियाँ दिन्छु, 500, 1000 दिन्छु भन्थे नि। त मैले 5 रुपियाँ मात्रै लिएँ। तर अब यो पार्कको लागि चाहिँ मैले एउटा मात्रै नोट लिइरहेको छु। यो चाहे आइदर चाहिँ 5 दिनुहोस् कि 10 दिनुहोस्, 20, 50, 100, 500, 1000 मैले नि एउटा अर्को पनि प्रोग्राम बनाइरहेको छु क्या।
कस्तो कार्यक्रम?
जस्तो मानिलिनुहोस् कि म त यो नेपालको राष्ट्रिय पञ्चवर्षीय योजना छ नि, त्यो राष्ट्रियको पञ्चवर्षीय योजनालाई चाहिँ एउटा पार्टलाई चाहिँ केही एउटा योजना चाहिँ मलाई देऊ भन्दैछु क्या विराटेश्वर वृद्धाश्रमलाई। यसले अरू देशसँग ऋण लिनु पर्दो नै हजुर यो विकासको लागि नि। मैले के सोचिरहेको छु जस्तो 3 करोड नेपाली छन् भने त मलाई 5-5 रुपियाँ दियो भने त 15 करोड भयो नि त। म किन इन्डियासँग माग्ने, किन अमेरिकाको चाकरी गर्ने, किन चाइनालाई हजुर हजुर गर्ने हो कि होइन? त्यो पनि स्किम मसँग छ।
अनि यो आश्रमको रुटिन चाहिँ कस्तो छ? बिहान के छ, दिउँसो के छ?
बिहान त चिया नास्ता हुन्छ, अनि 10 बजीतिर खाना हुन्छ, अनि फेरि 2 बजी चिया नास्ता हुन्छ, भजन कीर्तनहरू पनि बिच बिचमा। यसलाई चाहिँ आश्रमलाई एउटा राम्रो पक्ष चाहिँ के भएको छ भने अब नर्सिङ क्याम्पसहरू छ नि, त्यो नर्सिङ क्याम्पसहरूको लागि यो टिचिङ प्र्याक्टिस जस्तो थलो भएछ क्या। यो अन्त 15-20 वटा यो नर्सिङ क्याम्पसहरूले का बच्चाहरू, दिदी बहिनीहरू आउँछन् कि टिचरहरू आउँछन्, उनीहरूले पनि भरपूर चाहिँ मनोरञ्जन पनि दिन्छन्, सरसफाइ पनि गर्छन्। यति रमाइलो हुँदो रहेछ यो वृद्धाश्रममा बस्ने। अब अहिले अझै मैले चाहिँ यसलाई मलाई अब अलिकति सजिलो भयो भने यो अस्पताल सुरु गर्छु 15 गतितिर ओपन गर्छु। मैले चाहिँ सोचिरहेको छु यो डे केयरको आवश्यकता म देखिरहेको छु। घरमा जस्तो बुढाबुढी छन्, छोराछोरी बुहारीहरू चाहिँ काम गरिन्छन्, बच्चाहरू स्कुलमा जान्छन् पढ्न होइन, त्यो डे केयर पनि गर्दाखेरि त्यहाँदेखि यहाँको बुढाबुढी जो घरमा बसेर यत्तिकै बसेर एकदम कोही बेसहारा जस्तो भएर बसेका हुन्छन् नि, अब अहिले केटाहरूको युग आएको छ, उनीहरूलाई पनि यसो सम्झिरहेको छु म। नभ्याएर काठमाडौँ गएँ भने यसो चाहिँ डे केयर पनि एउटा गाडी साडी भइदियो भने बिहानै चाहिँ बुढाबुढी गाडीमा आउँछन्, दिनभरि बस्छन्, 1000 राख्ने हाम्रो क्षमता छ। अहिले हामीसँग एउटा, दुईटा, तिनवटा, 4 बिल्डिङ छ। 4 बिल्डिङ हाम्रो 2-2 तल्ले छ। 110 कोठा छ 12x15। केही कमी कमजोरी छ भने सुधारको चाहिँ एउटा कुराहरू हजुरले पनि प्रदान गर्न सक्नुभयो हुन्छ, त्यसको लागि म चाहिँ बाटो हेर्छु, एकदम आशा गर्दछु।
आश्रममा रहनुभएका सबैले सामाजिक सुरक्षा भत्ता पाउनु भएको छ कि?
सामाजिक सुरक्षा भत्ता अब कतिपयको अब छैन, जस्तो नोकरी लाग्यो नागरिकै बनाइदियो भने के हो के हो, तिनीहरूको चाहिँ छैन।
उहाँहरू जो जो सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुहुन्छ नि, उमेरले पनि उहाँहरूले पाउनु पर्ने हो, तर नागरिकता नभएकै कारणले पाइरहनु भएको छैन।
मन्त्रालयबाट एउटा भुइँ आउनु मान्छे एउटा इन्जिनियर है के हो भन्नु, तपाईँ आफ्नो वृद्धाश्रममा नागरिकता नपाउनेहरूको तपाईँ लिस्ट दिनु भन्नुभयो, अनि मैले लिस्ट बनाएर तत्काल दिएँ। अब त्यसपछि त्यो के हो के हो त्यो त्यतिकै रहेको, तपाईँले सिफारिस गरिदिनु भयो भने हाम्रो अन्डरमा छ, हाम्रो उसमा चाहिँ बसेका छन् भनेर भन्नुभयो भने सिडिओले चाहिँ गरिदिन्छ, त्यो हामी चाहिँ व्यवस्थामा लागेका छौँ, मन्त्रालयबाट हामी आएको भन्नुभयो। अन्त पछि मैले सिडिओ साहबलाई गएर भन्दाखेरि एउटा सिडिओले चाहिँ हुन्छ भन्नुभयो, फेरि अर्को अर्को सरुवा भएर आएपछि त्यसको चाहिँ अब त्यो हुँदैन होला भनेर भन्नुहुन्छ अचेल। के हो कुनै अब नागरिकता नभए पनि केही छैन, यहाँ खाना लाउन बस्न अप्ठ्यारो छैन, अब हामीलाई मुख्य चाहिँ स्वास्थ्यको हो, स्वास्थ्यको हामी चाहिँ अब यसलाई वृहत रूपमा चाहिँ यसको विकासमा लागेका छौँ। हाम्रो वृद्ध आमा बुवाहरूलाई अप्ठ्यारो केही हुँदैन। म त यहाँ सिडिओ साहबलाई भनिरहेको छु, अहिले पनि नयाँ सिडिओ साहब हुनुहुन्छ, उहाँलाई पनि मैले भनिरहेको छु यस्तो चल्दैछ। त्यसलाई भन्दा पनि म आफ्नो आश्रमको डेभलपमेन्टलाई हेर्दैछु, रमणीय बनाउँदैछु, त्यहाँ स्वस्थ वातावरण बनाउँदैछ। ज्येष्ठ नागरिक कल्याण समिति केन्द्रीय सदस्य मलाई छिपी मैनाली भएको बेलामा मलाई केन्द्रीय समितिको मेम्बर मलाई 3 वर्ष राखेको थियो। मैले हरेक कोठामा शौचालय बनाएको छ बुढाबुढीलाई अप्ठ्यारो नहोस् भनेर।
आश्रममा बस्दा बस्दै नै उहाँहरूले मृत्युवरण गर्नुभयो भने
हामी नै गर्छौँ, हजुर हामी आफै गर्छौँ। अब एक त कोही हुँदैन भयो, कोही नातेदारहरूले ल्याएका चिन जान्छन् भने उहाँहरूले गर्नुभयो भने हामी मद्दत
गर्छौँ।
यी यहाँ कोरोमा बस्नुहुन्छ, यहीँ चाहिँ हामीहरू व्यवस्था मिलाइदिन्छौँ, होइन उहाँहरू पनि खर्च गर्नुहुन्छ। दाह संस्कार हामी आफै गर्छौँ, गाडीहरू ल्याउँछौँ, भाडामा लग्छौँ, त्यो सबै भइरहेको छ। हरेक जातका छन्, थारू छन्, राजवंशी छन्, बाँडबारीहरू छन्, बाहुन, छेत्री, मगर, लिम्बू, भोटे, हिमालका मान्छे पनि छन् हजुर। अब यस्तो रहेछ, यो कसैको जे भएको हुँदैन, कसैको सन्तानै छैन, अनि त्यो दाजुभाइले पनि त्यो त्यसलाई त्यो अंश दिँदा रहेछन्। सरकारको पनि त्यस्तो कुनै सचेत अलिकति जागरुक ऊ चाहिँ चेतनाहरू छैन यस्तो। मान्छे त अहिले त सबै पोलिटिक्स मात्रै गर्छन्, समाजको त्यो भएका चाहिँ विविध समस्याहरूको गहिरिएर त्यसलाई समाधानको उपायहरू कहाँ गर्छन् हत्तपत्त।
आगामी योजनाहरू चाहिँ के छन् आश्रमको?
अहिले हेर्दै अहिले भन्दाखेरि त फेरि अब यहाँ विभिन्न कुराहरू आउँछ हो कि, यो मुला मास्टरले यो गर्दा गर्दै यत्रो के अलि अरूलाई पनि डिस्टर्ब हुने जस्तो छ। अब अहिले मैले चाहिँ अलि जग्गा यो 1 बिघा जग्गा लिएँ भने यो सबै सरसफाइको लागि चाहिँ एउटा सानो चाहिँ यो घर त हाम्रो छ या भइहाल्छ, एउटा घर 4 तल्ले भयो भने त थुप्रै घर हुन्छ। मैले पछि चाहिँ यो नर्सहरूको आवश्यकता धेरै हुँदो, धेरै बुढाबुढी यो त 1,020 बुढाबुढी राख्ने हो, हामी सानो एउटा नर्सिङ क्याम्पस पनि खोलौँ कि भनेर मेरो मनमा आइरहेको छ, सल्लाह गर्दैछौँ। त्यो नर्सहरू त यहीँ बस्छन्, त्यो नर्सहरू यहीँ बस्यो भने त यहीँ ऊ हुन्छ, होस्टल हुन्छ, त्यो नर्सहरूले बुढाबुढीको संरक्षण गर्छन्, हामीलाई पनि सजिलो हुन्छ, होइन अनि त्यसको चाहिँ अलिकति हाइट पनि बढ्छ इन्टरनेसनल उसमा। नेपाललाई मैले चाहिँ थ्रु दिस प्रोग्राम नेपाललाई चाहिँ यसले विश्व रङ्गमञ्चमा ज्येष्ठ नागरिकहरूप्रतिको सोच चाहिँ नेपालमा अरू देशको भन्दा पृथक छ भन्ने मैले त्यो दर्शाउन खोजिरहेको छ। मेरो वास्तवमा भन्नुहुन्छ भने जुन अरू अरू देशमा जुन किसिमको छ नि त्योभन्दा छुट्टै किसिमको। अब अहिले म चाहिँ डे केयरमा पनि लागिरहेको छ, आज पनि म एकजना बुढो मान्छेको घरमा गएको थिएँ, परिवारले बोलाएका थिए, त म डे केयर पनि लागिरहेको छु। डे केयर पनि खोलिदियो भने छोराछोरी बुहारीहरू स्कुल जाने, काम गर्न जाने बुढाबुढीहरू घरमा एक्लै बस्ने अलपत्र, त्यस्तो बुढाबुढीलाई पनि यसो सरकारले कुरा गरेर भन्छु म, यसो गाडी साडीको व्यवस्था गर्नु, विदेशतिर अमेरिका पनि म गएको छु घुमेर, म 5-6 पल्ट गएँ, मेरो छोरा बुहारीहरू अमेरिकामै छन्। यसो हेर्दाखेरि त्यहाँ पनि डे केयर हुँदो रहेछ, गाडी आउँदो रहेछ, सबै गाडीमा ल्याउँदो रहेछ, अब बिहान ल्याइदियो, दिनभरि बस्यो, खेल्यो, अब चाहिँ पत्र पत्रिका पढ्यो, विभिन्न चाहिँ अब आफ्नो भाषाका सङ्गीतहरू गरे गरे, त्यस्तो पनि मनाउन खोजिरहेछ।
सम्पूर्ण तपाईँ जस्तै अब ठाउँ ठाउँमा आश्रम सञ्चालकहरू हुनुहुन्छ, सञ्चालकहरूलाई केही सुझाव छ कि तपाईँको?
मैले चाहिँ अब सोच्दाखेरि चाहिँ मैले यो स्थापना कालमा मैले के कन्सेप्ट भनेको थिएँ गरेको थिएँ भने, नेपाल हाम्रो ल्यान्डलर्ड थोरै छ होइन, हाम्रो जमिन कम छ नि त, अब एउटै जिल्लामा 5-6 वृद्ध आश्रम नखोलौँ क्या? एउटै राम्रो 2-4 बिघा जग्गा फैलीमा जहाँ के अरे क्यारम बोर्ड खेल्ने, जहाँ चाहिँ लुडो खेल्ने, कऊ त्यहाँ ब्याडमिन्टन गर्ने, स्विमिङ पुलहरूको जस्तो व्यवस्था होस्, त्यस्तोहरू गरेर हामी धेरै अब धेरै ठाउँमा वृद्धाश्रम खोल्दाखेरि त जग्गा पनि धेरै ओगटियो, त्यो ल्यान्डको पनि मिसयुज भएन। एउटै जिल्लामा अथवा एउटा जिल्लामा एउटै गरिदिउँ, अथवा प्रदेशमा एउटा राम्रो, कति जनसङ्ख्या छ र मेरो हाम्रो थोरै जनसङ्ख्या भएको ठाउँमा त एउटै राम्रो सरकारले हेल्प गरोस्, मैलाई गरोस्, चाहे म भन्दा राम्रो गर्नेलाई गरोस्, यसरी जथाभावी वृद्धाश्रम खोल्न नदियोस्। हजुर, मेरो चाहिँ एउटा त्यो चाहिँ भावना, बरु कसैलाई मन लाग्छ होइन जब दरिया लहटोस् म मलाई चाहिँ यहाँ गर्छु, मेरो आश्रम पनि यसैमा विलय गराइदिन्छु भनोस् न, त्यसो म तुरुन्तै छोडिदिन्छु, म बुढो पनि भए होइन, त्यो चाहिँ मेरो मनमा त्यस्तो चाहिँ लाग्छ। सबैलाई भन्छु कि म धेरै वृद्धाश्रम नखोल्नुहोस्, व्यवस्थापनमा कठिनाई हुन्छ, गभर्मेन्टले पनि डोनेसन कतिलाई गर्ने, मैले एउटा यति राखेको छु, नर्स राखेको छु, स्विपर राखेको छु, एउटा डक्टरको पनि अब उद्घाटन पछि डक्टरको पनि व्यवस्था म गर्दैछु, नगरपालिकाको मेयर साहबसँग पनि कुरा गर्दैछु, आधा चाहिँ म जनसहयोगबाट आर्थिक सङ्कलन गर्छु, आधा चाहिँ मेयर साहबले हाम्रो वृद्धाश्रमको डक्टरहरूको लागि मेडिकलको लागि गर्नु भन्दैछु, त्यस्तो भएर चाहिँ म त्यसमा लागेको छु। म्याडमको थ्रु मैले यदि आफ्नो विचारहरू राखेँ, यसमा कमी कमजोरी भएकोमा मलाई चाहिँ अब क्षमा गर्नुहुन्छ भन्ने म आशा गर्दै हस्त, धन्यवाद।
अहिले सुन्नुभयो विराटनगर महानगरपालिका वडा नम्बर 8 रहेको विराटेश्वर वृद्धाश्रम सेवा समितिका संस्थापक अध्यक्ष 85 वरिष्ठ ज्येष्ठ नागरिक जगत प्रसाद अर्यालसँग गरिएको कुराकानी।
श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ। बाह्रैकाल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनुपर्छ। तातो झोलिलो खानेकुरा खानुपर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नुपर्दछ। तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्दछ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ, घर बाहिर निस्कदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ, काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ, सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ उहाँहरूले। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्दछ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestnagarik@gmail.com, jestnagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौँ। अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम संयोजक राजन कार्कीसँगै म विमला राई पनि बिदा हुन्छु। नमस्कार।
मातृदेवो भव, पितृदेवो भव, यो संस्कृति र परम्परा, बनाऊ इनको जीवन हामी हँसी खुसी भरा भरा। जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ।